لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، رب العالمين، رب الشهداء والصديقين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين، سيما على بقية الله في الأرضين وحجته على العالمين، الإمام المنتظر والحجة الثاني عشر. اللهم عجل فرجه وقرب زمانه وكسر أنصاره الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر. وقال: ومن آياته أن خلق لكم من أنفسكم أزواجا لتسكنوا إليها وجعل بينكم مودة ورحمة، إن في ذلك لآيات لقوم يتفكرون. عاشوراء، کربلا اور گیارہ محرم سے جو جہاد شروع ہوا، اس کے حوالے سے ایام عزا کے ان عشروں میں گفتگو کی جاتی ہے. ان عشروں سے مراد پہلے عشرے کے بعد والے. تو 1439 ہجری کا ایام عزا کا یہ تیسرا عشرہ عاشورے کے بعد ہے. تو جو اس عشرے کا میرے اپنے ذہن میں اصل پیغام تھا، وہ آج سے آنا شروع ہوگا. اس سے پہلے تو فقط اس کی تمہید تھی اور کچھ اہم باتیں درمیان میں آتی چلی گئیں، لیکن چونکہ اب تک جو باتیں ہوئی وہ ایک طریقے سے اختتام کو پہنچ چکی، اور سورہ نحل کی آیت سورہ روم کی آیت کے ساتھ ملا کر آج کے ایک اہم ترین پیغام کی جانب اس طرح ہم کو لے جائے گی یہ دو آیتیں، کہ پھر پچھلی مجالس کے موضوعات پہ بات کا موقع نہیں ملے گا. تو ایک بہت مختصر سی وضاحت کر دوں، وضاحت تو نہیں، جو گفتگو ہے ذرا سا اس کا ایک اور پہلو. پچھلے سال 1438 ہجری میں جو عشرہ میں نے پڑھا تھا وہ چوتھا عشرہ تھا، اور اس میں ایک فقہی مسئلہ بیان ہوا تھا. جب بھی یہ اصطلاح استعمال کی جائے، عاقِ والدین، شب جمعہ ہے آج، ہدیہ والدین، مغفرت والدین، یہ سارے عبادتیں مومنین اور ان سے بڑھ کے مومنات کرتی ہیں. تو جب یہ پچھلے سال کی بات عرض کر رہا ہوں کہ جب یہ لفظ آتا ہے عاقِ والدین اور اطاعتِ والدین، تو اس سے مراد صرف اپنے باپ اور ماں نہیں، اس میں حضرت آدم تک پورا سلسلہ آ جاتا ہے، دادا دادی نانا نانی. اور میں نے اس کی ایک واجبات کی مثال بھی دی تھی کہ نابالغ بچے پر باپ کا جو اختیار ہے اتنا بلکہ اس سے بڑھ کے اس کے دادا کا اختیار ہے. کراچی کا ایک بہت مشہور واقعہ ہے، اشارہ نہیں کرنا چاہتا، اشارہ کرنا چاہتا ہوں لیکن زیادہ کھل کے نہیں. بیٹی کی شادی کا مسئلہ تھا، باپ بھی عالم دین اور بہت مشہور، بچی وہی 18-19 سال کی، تو بغیر باپ کی اجازت کے تو شادی نہیں ہو سکتی، दादा कूदे बीच में, वो कोई और रिश्ता लेके आए, अब बाप कुछ और। अच्छा सब दीनदार घराना, अब बाप तो नजफ के पढ़े हुए बहुत ही मशहूर इमाम जुमा। अब उनकी ख्वाहिश है कि मेरी बच्ची की शादी यहां, और दादा ने कहा नहीं, मेरे पास एक रिश्ता और है। अच्छा बच्ची बाप से ज्यादा मानूस थी, क्योंकि दादा कहीं और रहते थे, कहीं और से मतलब दूसरे महल्ले में नहीं, दूसरे शहर में। बहुत रुक रुक के बात कर रहा हूं कि किसी खानदान की, अगर ये कोई राज की बात नहीं है, खुद जुमे के खुतबे में भी उन्होंने इसको बयान किया, लेकिन अब काफी पुरानी बात हो गई। क्या हुआ नतीजा आखिर में? फकी एतबार से दादा की बात चल, बच्ची बाप से ज्यादा करीब, तो बाप के मशवरे को ज्यादा पसंद कर रही है। लेकिन दादा बाप के ऊपर भी हक रखता। तो ये पिछले साल बात आ गई थी, आज मैं इसको फैलाना नहीं चाह रहा हूं। तो जब आ जाए आके वालिदैन, या ये कि जो अभी मैंने जुमला कहा नमाज मगफिरत वालिदैन, तो बहुत से लोग ये समझते हैं कि इसमें सिर्फ बाप और मां। चुनाचे कभी कभार हम लोगों से एक दरखास्त ये की जाती है, जो कि कोई गुनाह नहीं है, कोई हराम नहीं है, अल्फाज पे किसी को नहीं पकड़ना, लेकिन ये मैं इसलिए दोहरा रहा हूं, ये दरखास्त ये की जाती है जिससे यह अंदाजा होता कि आम आदमी के जहन में वालिदैन में दादा दादी नहीं आते। मौलाना फातिहा पढ़ा दीजिएगा आज मजलिस हमारी जानिब से, वालिदैन की जानिब से और दादा दादी की जानिब से। वो वालिदैन में आ गए, दादा दादी शरण तो आ गए। हाँ अब अगर यह है कि माशरती एतबार से कोई कहे कि तुमने बाप और मां को याद किया, दादा को भूल गए, वो एक अलग चीज। तो ये तो पिछले साल की बात थी, मैंने आपका वक्त जाय किया, खुद मान रहा हूं। लेकिन इसके हवाले से एक जुमला कल आ गया था, ये पिछले साल की बात थी जो अभी मैंने दोहराई, सिर्फ वो आलिम दीन का वाकया पिछले साल बयान नहीं हुआ था। और एक लफ्ज कल आ गया, और वो ये लफ्ज था कि जब कभी इस्लाम में आके वालिदैन और इताते वालिदैन का लफ्ज आए, कल रात की मजलिस, तो ठीक है इसमें हमारे अपने वालिदैन आते हैं, और हजरत आदम तक के सारे वो बुजुर्ग आते हैं जो अंग्रेजी में कहते हैं फैमिली ट्री या शजरा नसब। मगर यही लफ्ज सबसे पहले इस्तेमाल होता है मासूमीन के लिए कि मासूम इस उम्मत का बाप है। तो आके वालिदैन की जितनी हदीसें और आके वालिदैन की जितनी आयतें और आके वालिदैन का जितना अजाब है, वो अपने वालिदैन के आंख होने पर भी अगर वो आंख कर दे। अब ये मैं जरा जल्दी की वजह से कि असल मौजू तो ये है ही नहीं, लफ्ज गलत सा इस्तेमाल कर गया। वालिदैन को आंख करने का हक भी नहीं है, बेटा खुद ब खुद आंख होता है, बेटी खुद ब खुद। लेकिन अब ये बात फैल जाएगी, बहुत लंबी गुफ्तगू हो जाएगी, कोई कबाहत भी नहीं है। लेकिन फिर आज का मौजू कब मैं बयान करूंगा। आके वालिदैन, इससे मुराद उम्मत के वो अफराद भी हैं जो या रसूल या इमाम की इताअत नहीं करते हैं और उनके हुक्म को नहीं मानते हैं। ये बहुत मुख्तसर समेट दिया बात को कि ठीक है इसमें अपने वालिदैन भी आते हैं, लेकिन इसके अंदर रिसालत और इमामत भी आती है। ये कल रात की मजलिस, ये भी मैंने आपके दो मिनट जाय कर दिए उन लोगों के जो कल रात की मजलिस में थे। तो ये बातें मैंने क्यों दोहराई, ये तीसरे लफ्ज के लिए दोहराई कि वालिदैन के हवाले से एक बात पिछले साल आई, एक बात कल असबक इब्ने नुबाता का तारुफ कराते हुए आ गए। एक तीसरा लफ्ज, और ये तीसरा लफ्ज वो है जो इस अशरे की पहली मजलिस से लेकर कल तक वक्तन फवक्तन मेरी जबान पे आता रहा। और जैसा कि आज मैंने ऐलान किया कि आज से हम सूरह नहल की आयत पे बात शुरू करेंगे, तो उसमें तो ये लफ्ज बहुत अहम बन के आ रहा। तो पहले इसकी एक वजाहत हो जाए, पहली मजलिस से लेकर तकरीबन कल तक सिला रहम कता रहम, सिला रहम कता रहम, इसके हवाले से पूरी पूरी मजलिस तो कोई नहीं पढ़ी गई। हर मजलिस में कोई एक आध नुक्ता, कोई एक आध मसला, कोई एक आध हदीस, कोई एक आध वाकया आया, सिला रहे पता रहे। लेकिन यहां भी आके वालिदैन और इताते वालिदैन की तरह से एक चीज समझना, और वो ये है कि जब कभी इस्लाम में सिला रहम का हुक्म आता और जब कभी इस्लाम में कते रहम की खराबी, अजाब और गुनाह बताया जाता, वो पिछली शब जुमा को पहली मजलिस में ही जो हदीस पढ़ी गई थी, हर रमल्ला और रिहल जन्ना अला सलासा, जन्नत की खुशबू तीन गुनागारों पे हराम है। खुशबू जन्नत तो बहुत दूर की चीज है। तो आके वालिदैन काते रहम, तो अब और बहुत सारी हदीसें, आज आठवीं मजलिस हो गई, बयान हुई, तो उसमें भी याद रखिए कि हमारे और आपके रिश्तेदार आते हैं, वो हर खानदान का अलग मसाला, जो आपके चचा है वो मेरे चचा नहीं, जो मेरी खाला है वो आपकी खाला नहीं, हर एक को अपने रिश्तेदारों का हक अदा करना। मगर ये लफ्ज सिला रहम और कता रहम अहले बैत के लिए भी आता है जो रसूल के रिश्तेदार हैं, तो जब लफ्ज सिला रहम आएगा या कुरान करीम की वो आयतें आएंगी जो वत्तकुल्लाह अल्लज़ी तसाअलून बिही वल अरहाम, या सूरह नहल की आयत इन्नल्लाह यामुर बिल अदल वल एहसान व ईताए ज़िल क़ुरबा व आते ज़िल क़ुरबा हक्का, जो आयतें आती जहां यह लफ्ज ज़िल क़ुरबा आता है रिश्तेदार, या रहम आता है, उसमें हमारे रिश्तेदार हरेक के लिए अलग अलग बन के आते हैं और पूरी उम्मत के लिए पैगंबर के रिश्तेदार का हक अदा करना आता है, तो काते रहम में वो आता है जो अली की विलायत को नहीं मानता, सिला रहम में वो आता है जो अहले बैत की इमामत और विलायत को मानता है। ये वजाहत इसलिए जरूरी कि सात दिन, आज तो आठवीं तकरीर है, जमाने के इमाम से पूछा गया आप क्यों गायब, आज की रात भी जमाने के इमाम को खुसूसी याद करने की रात है, आप क्यों गायब हैं, तो इमाम का जवाब आपको याद है, और फिर मुसलसल जन्नत के दरवाजे का वो बोर्ड, और फिर सूरह निसा की आयत, और ये कि नमाज और सिला रहम को बराबर बनाना। ये जितने भी मैंने कोशिश की, उलमा तफसील से बयान करते हैं, वहां पे अहले बैत सबसे पहले आते हैं, फिर हमारे और आपके रिश्तेदार। तो अब एक और एंगल से सिला रहम की अहमियत और कते रहम के गुनाह को समझे। यहां पर इसलिए ये बात मैं मुकम्मल कर रहा हूं कि सात दिन जो सिला रहम आया तो उसका एक पहलू आया हमारे और आपके रिश्तेदार, बात मुकम्मल करने के लिए यह कहना जरूरी था, चुनाचे ये गुफ्तगू पूरी हुई। अब कल रात की मजलिस से रब्त मिलाते हुए जो असल मौजू आखिरी तीन मजालिस में आपके सामने आने वाला, जिसका ताल्लुक करबला के उस जिहाद से है जो 11 मुहर्रम से शुरू हुआ, उस जिहाद से वो मौजू और उसके हवाले से हमारे और आपके लिए जो पैगाम, वो आज से शुरू हो रहा है। लेकिन कल रात की मजलिस से जरा सा रब्त मिलाऊं, यह अय्याम अज़ा, यह सफ़े अज़ा, यह गम की तारीख है, यह साहिबान ईमान का मातम। मगर पहली मुहर्रम की मजलिस में या चांद रात की मजलिस में वो रिवायतें, वो वाकयात पढ़े जाते हैं कि अहले बैत का गम खाली हम और आप नहीं मना रहे, जमीन रोई, आसमान रोया, सूरह दुखान की आयत में है बकत आसमान समा, आसमान रोया, जमीन रोई, कायनात रोई, दुनिया की हर मखलूक रोई, जिनों के मरसिए लोगों ने सुने, पत्थरों से खून जारी होते लोगों ने देखा, दरख्तों ने मातम किया, हवाओं ने मातम किया, फजाओं ने मातम किया, समंदर की मछलियों ने मातम किया, दुनिया में मौजूद हर मखलूक ने हुसैन का गम मनाया और करबला का मातम किया। ये सारी रिवायतें जो कि पहली मुहर्रम को पढ़ ली जाती, उसको दोहरा नहीं रहा हूं, रब्त मिला रहा हूं। लेकिन रब्त वाला जुमला लोगों को नाराज कर देता, मगर जो हकीकत है वो बयान करना, लोग नाराज होते हैं तो नाराज हो जाए। मसलन किसी मोमिना का एक पर्चा मेरे पास आया उनके बच्चे के जरिए। अब ये बच्चे जो हैं, इनमें से कुछ बच्चे ऐसे जो आके मुझसे सवालात वगैरह करते हैं, बड़ी खुशी होती है, मैं उनको जवाब देता हूं। और मेरी एक आदत है कि ये जो छोटे बच्चे जब हाथ मिलाने आते हैं तो शफ़क़त से उनके सर पे हाथ रख देता हूं। अब हर जगह का रवाज अलग है, हर जगह का तरीका अलग है। मुझे याद है कि ऑस्ट्रेलिया में एक इमामबाड़े में मस्जिद में नमाज हो रही थी कोई खातून। अब वो तो एक ऐसा मुल्क है ना जहां ज्यादातर जवान हैं, तो उनसे मिलने उनके बाप और मां आते रहते हैं विजिट वीजे पे। ये खातून नई नजर आई और वो नमाज पढ़ रही हैं, तो सर पे दुपट्टा भी नहीं है और उनके स्लीवलेस लिबास है। तो मेरे खानदान की किसी खातून ने नमाज के बाद बड़े एहतराम के साथ उनको बताया कि भाई नमाज में कम अज कम, वैसे तो हर वक्त लेकिन कम अज कम नमाज में ये सर के बाल और ये हाथ छुपा ले। वो औरत भी माकूल थी, बेहिजाब होना और चीज है लेकिन माकूल होना। और कहा भी उनसे मेरे अंदाज में नहीं कहा गया था, लठमार अंदाज कि मेरी बेटी से किसी बच्ची ने कहा, बच्ची मतलब 18-20 साल, कि रात को मौलाना ख्वाब में नजर आए थे, वो ख्वाब में भी इतना ही डांट रहे थे। अच्छे अंदाज से कहा गया तो वो खातून घबरा गई, कहने लगी मैं यहां रहती नहीं हूं, मेरा बेटा है, मैं उसके पास मिलने आई हूं, तो मुझे यहां के तरीके तौर तरीके नहीं पता है कि नमाज में किस तरह के कपड़े पहने जाते। ये यहां का तौर तरीका नहीं है, ये कायनात में कहीं जाके भी आप नमाज पढ़ेंगी वहां पे आपको सर के बाल भी छुपाना है और अपनी हथेली तक का पूरा हाथ भी छुपाना। लेकिन वो घबरा के कह रही है कि मैं नई नई हूं, मुझे नहीं पता कि यहां पे नमाज का तरीका क्या है, इसलिए मुझसे ये गलती हो गई। तो अब हर जगह के कुछ तरीके होते हैं लेकिन ये वाले नहीं, ये तो कायनात के मुश्तरका तरीके। लेकिन बास चीजें हर जगह अलग होती है। फिका में ये मसला बहुत अहम मसला है। 3 साल पहले देखिए, मुझे याद है जब मैं शहजादी कौनैन की शहादत के मजलिसे पढ़ने आया, 2 मजलिसे इस उनवान पे हुई। अब आप कह रहे होंगे कि आज तो कोई रब्त नहीं मिल रहा, नहीं रब्त है सारा, इस उनवान पे हुई कि वाजिबात तो हराम में कई जगह पे कुरान और हदीस के साथ उस इलाके के तौर तरीके देखना पड़ते हैं। औरत के लिए शौहर के इंतकाल के बाद 4 महीने 10 दिन जो इद्दा रखना वाजिब है, उसमें शिया फिका में यह नहीं है कि घर से नहीं निकल सकती, निकल सकती हो घर से। तो लोग तो आके वैसे ही पूछते हैं कि जी वो हमारी वालिदा बेवा हो गई है, उनका हज पे नाम आ गया, उनको इस साल हज पे जाना था, जा सकते हैं कि नहीं, मजलिस में जा सकते हैं कि नहीं, जियारत पे जा सकते हैं कि नहीं। यकीनन बाज मुसलमान मकादिब फिक्र में यह मसला है कि इद्दे का मतलब है 4 महीने 10 दिन घर से बाहर ना निकलो। लेकिन बहरहाल हमारे यहां कम अज कम मौजूदा मराजे के पास इद्दे का यह कंसेप्ट नहीं। तो फिर क्या है इद्दा? जीनत कोई ना करो, दूसरी शादी नहीं बल्कि प्याम भी नहीं, रिश्ता भी नहीं और जीनत। जीनत क्या मतलब? कोई ऐसे कपड़े ना पहनो जो खुशी के माने जाए। अब ये खुशी के कपड़े कौन से होते हैं? ये हर इलाके के एतबार से हो सकता है, कहीं पे लाल रंग का लिबास खुशी का माना जाए और कहीं पे लाल रंग का लिबास काम लिबास बन जाए। हो सकता है कहीं पे सफेद जोड़ा दुल्हन का लिबास मान के खुशी का माना जाए, हो सकता है कहीं पे सफेद जोड़ा बेवा की निशानी हो। यहां पे देखना पड़ता है कि उस इलाके के हालात क्या। ये वाजिबात का मसला, इद्दा तोड़ना हराम है, इद्दा रखना वाजिब है। दारोमदार कहां पे है? अपने इलाके पर। तो हो सकता है कि यहां कोई ऐसा मसला हो। खातून ने शिकायत की, कहा कि मेरा बेटा आपसे हाथ मिलाने आता है, उसके सर पे हाथ फेर देते हैं, उसके बाल सारे बिगड़ जाते हैं और फिर मेरे लिए बड़ा मुश्किल हो जाता। अब मैं उनसे कहता कि भाई जो बच्चे आते हैं मुझे क्या पता कि इनमें से किसकी मां के लिए अपने बच्चे के बाल सुलझाना मुश्किल है, किसके लिए आसान। मैं तो आमतौर पर देखता हूं कि जब किसी के घर जाऊं वो अपने छोटे बच्चों को लाते हैं, कहते हैं मौलाना के हाथ को बोसा दो, मुझसे कहते हैं इसके सर पे हाथ रख दे, तो मैं समझा ये एक अच्छी बात होती होगी, बाज वालिदैन की तमन्ना होती होगी। तो मैं उनसे कहने वाला था कि भाई मैं कैसे पहचानूं इन बच्चों में, है इन्हीं बच्चों में से कोई वो बच्चा? अभी सारे बच्चे मशकूक हो गए, नहीं ये नहीं इनकी मां। अच्छा तो अब इनमें से कोई? तो मैं उनसे यही कहता कि भाई आप अपने बच्चे से कह दें कि वो जरा दूर रहे। उन्होंने पहले ही जवाब लिख दिया कि रोज आना, मैं उस कमबख्त को समझाती हूं वो दूर भी रहता है, लेकिन जब सारे बच्चे जाते हैं वो उनके साथ मिलकर आगे बढ़ जाता है और एक मसाला हो जाता है। अब हो सकता कि यहां ये रवाज हो, मैं कोशिश भी करूंगा, लेकिन अपनी 40 साल पुरानी आदत 3 दिन में तो बदलने से रहा, कल रात को पर्चा मिला, आज हम 3 मजलिसें बाकी। तो खैर, उन मां से मेरी गुजारिश, अगर गलती से उनके बच्चे के सर पे मेरा हाथ आ भी जाए तो मुझे माफ करें, मैं हाथ तो कटवाने से रहा। लेकिन ये बात ये हो रही कि कुछ दस्तूर और रवाज हर इलाके के अपने अलग होते हैं। घर के मुझे ये वाला रवाज हजम नहीं हो रहा अभी तक, लेकिन खैर हो सकता है कि यहां का ये रवाज हो, लेकिन जो रवाज, जो दस्तूर, तरीके अलग अलग हैं, वो अपनी जगह। कुछ चीजें ऐसी जो कायनात की इतनी बड़ी हकीकत कि आप यहां पे रहें कि मरीख पे जाएं, कि चांद पे जाएं, कि सितारों पे जाएं। एक नोहा मैंने कभी सुना था कि अगर हम चांद और सितारों पे जाएंगे तो वहां भी हुसैन का मातम लेके जाएंगे। ये बहुत अच्छा आपका जज्बा होगा, लेकिन मैं आपको यकीन दिलाता हूं कि आप अभी नहीं गए, मगर चांद पे हुसैन का मातम हो रहा, सितारों पे हुसैन का मातम हो रहा, कायनात के गोशे गोशे में हुसैन का मातम हो रहा। एक सिलसिला है हमारे पास रिवायतों का, यह खिताबत का जुमला नहीं है, ये रिवायतें हैं जहां ये बताया जा रहा है कि मातम हो रहा है। लेकिन और जो बात कहते कहते मैं जरा सा मौजू से हटा, फिर वापस आ गए। लेकिन एक जुमला जो शायद यहां के माहौल में कुछ लोगों के लिए बर्दाश्त करना मुश्किल, लेकिन वो हक है, वो क्या, और वो ये है कि सारी कायनात अहले बैत का मातम कर, मगर रिवायत में ये है कि जब किसी मर्जे का इंतकाल होता है तो अहले बैत उसका मातम करते। दो दलीलें दे रहा हूं खाली वक्त की कमी की वजह से। पहली रिवायत है कि जब कोई मर्जे या मुश्तहिद दुनिया से जाता है, 40 दिन उसकी सफ़े अज़ा इमाम ज़माना बिछा के बैठा करता, 40 दिन। एक दूसरी बात, आजकल जियारत का रवाज तो बहुत बढ़ गया, बहुत अच्छी बात है। मैं जियारत के हवाले से एक जुमला भी कहूंगा तो मेरा मौजू बदल जाएगा, क्योंकि आज की रात तो वो कि आप क्या जियारत करेंगे। 1,24,000 अंबिया करबला आए हुए हैं, तमाम औलिया करबला आए हैं, तमाम औसिया करबला आए हैं, तमाम अइम्मा करबला आए हैं, तमाम मलाइका मुकर्रबीन करबला आए हैं। जियारत की शान तो आज वहां जाके देखिए। मगर एक बात, जब आप जियारत करते हैं तो काजमैन भी जाते हैं, और काजमैन में जब आप बाबुल हवाइज के रोजे की जियारत करते हैं तो बाबुल हवाइज का रोजा यानी जहां जरी उसके बराबर वाली गैलरी रवाकन शेख मुफीद की कब्र, और शेख मुफीद की कब्र पर वो मरसिया लिखा हुआ जो जमाने के इमाम ने शेख मुफीद के इंतकाल पर कहा। सारी कायनात इमामत का मरसिया कहे, जमाने का इमाम खाली सफेदा नहीं बिछाई, खुद मरसिया लिखा शेख मुफीद के इंतकाल पर। यह एक मरसिया हमको नजर आया फातिमा का, जो अपने बाबा के इंतकाल पे कहा गया, सुब्बत अलैया मसाइब लौ अन्हा सुब्बत अलैया में सिर ना लिया लिया। यह एक मरसिया हमें नजर आया जो उम्मे कुलसूम ने कहा, मदीना तो जद्देना ला तकबलीना। यह एक मरसिया हमें नजर आया जो जमाने के इमाम ने शेख मुफीद के इंतकाल पे कहा और उनकी कब्र पे लिखा हुआ नजर आया। यह अहमियत है, कहां शहजादी कौन है, कहां शहजादी उम्मे कुलसूम, और कहां गैर मासूम, चाहे आलिम सही, लेकिन यह अहले बैत का घराना जो अपनी जरा सी खिदमत करने वाले को भी इतनी इज्जत और एहतराम देते हैं कि उनके गुलामों पर कायनात का बड़े से बड़ा हुक्मरान कुर्बान हो जाता है, तो यह अहले बैत की इज्जत अफजाई है। शेख मुफीद, भाई शेख मुफीद के वाकये में तो आप इससे बढ़ के पढ़ते हैं, इससे बढ़ के सुनते हैं। बगदाद की उसी मस्जिद जो उनके बाद उनके शागिर्द सैयद मुर्तजा और सैयद मुर्तजा के बाद उनके शागिर्द शेख तूसी को मिली, ये दो नाम तो कल आ चुके थे, दर्श दे रहे रोजाना। एक रात को ख्वाब देखा, बहुत जल्दी जल्दी बात कर रहा हूं, शहजादी ये कौन है, न सिर्फ ये पूरे हिजाब के साथ उस मस्जिद में दाखिल होती, बल्कि अकेले नहीं हसन हुसैन को लेके आई, शेख के सामने बिठाया और कहा है कि या शेख अल्लिम हुमल फिक, मेरे इन दो बच्चों को इल्म दीन सिखा दो। शेख की आंख खुल गई, दीवार से सर टकरा दी। ये क्या ख्वाब मैंने देखा, शहजादी का एक जुमला एक तंबीह लग रहा है, वार्निंग लग रहा है, डांट लग रही है। ये क्या कहीं मैंने अपने इल्म पर तकब्बुर का इजहार किया, क्या कहीं मैंने कोई ऐसा जुमला कह दिया है कि मेरा इल्म इतना ज्यादा। ये क्या मुझसे कहा गया हसन और हुसैन को हलाल और हराम का या शरीयत का इल्म सिखाऊं? दिल भी नहीं लग रहा आज मस्जिद में जाके दर्स देने का, लेकिन सारी दुनिया से तालिबेल अपने घर बार अजीज अकारिब को छोड़ के आए हैं, उनके साथ खयानत और बददियानती हो जाएगी। गए तो बहुत मशहूर वाकया है, मैं जरा सा ज्यादा इसको तूलानी कर गया, जल्दी से इख्तिसार। बगदाद की एक इंतहाई मोहतरम सैयद घराने की खातून आती पूरे हिजाब के साथ और अपने दो बेटों को लेके आती, इनमें से एक का नाम मुर्तजा, एक का नाम रजी, बाकी बातें कल की मजलिस में आ चुकी। वहीं जाके बैठी जहां रात को शहजादी बैठी है, शहजादी की ये बेटी वहीं बैठी और अपने दोनों बच्चों को वहीं बिठाया और सिर्फ वही एक जुमला कहा, या शेख अल्लिम हुमल फिक, इन्हें इल्म दीन सिखाओ। अब शेख की समझ में ख्वाब आया कि ये दो बच्चे जिनके लिए खास शहजादी ने आके सिफारिश की है, इतनी मेहनत से पढ़ाया कि एक अलमुल हुदा सैयद मुर्तजा बना, एक नहजुल बलागा का मौलिम सैयद रजी बना। कल बात हुई है, ये शेख मरसिया का जमाने के इमाम, खाली मरसिया नहीं का, खाली शहजादी ने शेख की ताहीद नहीं की। एक और बहुत ही मुख्तसर वाकया, वाकया बहुत तूलानी, मैं घंटा तो ले लेता था आम दिनों में, आज नहीं, बहुत जल्दी जल्दी। शेख मस्जिद में, शेख मुफी मस्जिद में बैठते हैं, इतने बजे से इतने बजे तक दर्स दिया जाएगा इश्तेहाद का, ठीक, उसके बाद मोमिनीन के सवालात के जवाब दिए जाएंगे। नजफ का ये तरीका तवील अरसे रहा। बैठे हैं शेख, एक आदमी बहुत तेजी से ऊंट दौड़ाता वाया मस्जिद के दरवाजे पे ऊंटों का, वाकया याद आ गया, घड़ी की सुइयां भी मुझे नजर आ रही है। अभी आज का मौजू बजाई शुरू नहीं हुआ लेकिन नहीं शुरू हो चुका, और बड़ी तेजी से ऊंट रुकने का इंतजार भी ना किया, जैसे किसी को बहुत जल्दी, छलांग लगा के नीचे कूदा, शेख के पास आया, या शेख बहुत अर्जेंट मसाला। ये अर्जेंट मेरा लफ्ज है, आप ना कहें कि किताब में अर्जेंट दिखाइए, तो बहुत ही अहम जरूरी मसाला, और यह अहमियत। क्या मसाला? कहा कि हमारे यहां गांव में एक औरत मर गई है जो प्रेग्नेंट है या हामिला। अब इख्तलाफ हो गया गांव वालों में कि इसे इसी तरह दफन किया जाए या बच्चे को पेट काट के निकाला जाए। बच्चा जिंदा, पेट काटेंगे मैयत को तकलीफ होगी, मैयत के बारे में तो इतने अहकाम आते, खबरदार उसे तकलीफ ना पहुंचाना, इसलिए कि जब उसकी रूह निकली है, आज शबे जुमा मौत के बारे में बात करने का मौका नहीं मिल रहा था, मैंने मौका बना लिया, तो कहा कि जब उसकी रूह निकली है तो एक एक रग को तोड़ के निकली है, पूरा जिसम उसका जख्मी है, पानी जो डालते हो उसने मैयत का, यह भी उसको तकलीफ पहुंचाता, इसे आराम से नरमी से सहूलत से डाल, खबरदार लकड़ी के ऐसे तख्ते पे उसको गुसल ना देना जिसके अंदर कोई ऐसा कांटा वाटा नजर आ रहा हो कि जो उसके जिस्म को तकलीफ पहुंचाए, और कहा यह कहा जाए कि पेट काटो, आज का जमाना कोई थोड़ी कि आज की सर्जरी बहुत तरक्की कर रही है, पेनलेस सर्जरी होती है फिर भी तकलीफ होगी, तो अब यह इख्तलाफ हो गया, यह हदीसों को तरजीह दे या ये कि जो अकल की बात है कि बच्चा जिंदा है, जिंदा बच्चे को कैसे कब्र में दफन कर दे। भाई जलमो ऊदत सोहेलत ये जमबिन कोतेलत, सूरह तकवीर की आयत, वहीजा शम्स कुवेरत वहीजा नजूम उनकदरत, जो बच्ची जिंदा दफन की गई है कयामत में उस मजलूमा को लाके उससे कहा जाएगा तेरा कसूर क्या था कि तेरे बाप ने तुझे दफन किया। खैर, तो अब ये इख्तलाफ हो गए, जिंदा बच्चा दफन कर दे अकल नहीं मानती, मैयत को तकलीफ ना पहुंचाई जाए शरीयत नहीं मानती है। घर के छठे इमाम ने उसूल बता दिया, मा हकमा बेहिल अकल हकमा बेईशर व मा हकमा बेईशर हकमा बेहिल अकल। जो अकल कहती है वही शरीयत कहती है, जो शरीयत कहती है वही अकल कहती है। लेकिन हमारी अकल नामुकम्मल है, मर्जे के पास जाते हैं। आप बताइए इनमें से किस बात पे अमल करें। शेख बहुत अजीम, बहुत बड़े मर्जे, तारीख तशय्यो के टॉप पांच उलमा में, जमाने का इमाम, आज भी जहां हुकूमत करता वहां पांच मुश्ताहिदीन के नाम बड़े एहतराम से लिए जाते हैं। उनमें से पहला नाम शेख सदूक, दूसरा शेख मुफीद। जज़ीरा खजरा का वाकया याद कीजिए, पांच मराजे के नाम है, शेख मुफीद शामिल है। तो इतना अजीम मर्ज, मगर गैर मासूम है ना, मासूम तो नहीं है, गलती कर सकता है, खता कर सकता है, गलतियां की भी हैं, की भी हैं। शेख उस वक्त एक तो सुबह से दर्श दे के थके होंगे, फिर जब सवालात बहुत ज्यादा होते हैं तो प्रेशर भी आ जाता, और हो सकता है कि शारजा की किसी मोमिना के खत की तरह से ऐसा कोई खत मिल गया हो कि उस वक्त इंसान डिस्टर्ब हो गया हो। भाई आदमी वाकई डिस्टर्ब हो जाता है, तो पता नहीं क्या माहौल था। और बगदाद की गर्मी तो है ही अपनी जगह, एसी नहीं होते थे शेख के जमाने में। तो बहरहाल बेख्तियार कहा कि भाई मैयत का एहतराम लाजिम है, जाओ दफन कर दो। अब चूंकि पुराना जमाना, मैयत खराब हो जाएगी गर्मी में, ज्यादा टाइम नहीं है बातचीत करने का या मसले की तफसील में जाने का, और सही मोमिन है, जो कह दिया शेख ने बस, न बहस न मुबाहिसा, फौरन अमल करना गया, बात खत्म। कहा याद रहे, एक दिन में 500 मसले पूछे जाए, कहा याद रहे क्या कहा क्या नहीं कहा। 8-10 साल गुजर गए, वही शेख है, वही बगदाद है, वही मस्जिद है, वही तरीका कार। बल हमारे महाराजे का अंदाज 40-40 साल एक जैसा रहता। तो शेख के पास दर्श के बाद सवाल जवाब, और उसी दरमियान वो लोग भी आते हैं जो मर्जे की जियारत करना चाहते हैं। क्योंकि इमाम का ये जुमला था, रावी ने कहा मौला मैं फुला इलाके से आ रहा हूं, बड़ी जहमत उठा के बहुत दूर के इलाके का नाम लिया, मैं अगर इलाके में चला गया गूगल मैप वगैरह तो 10 मिनट गुजर जाएंगे, बहुत दूर। अंदाज भी उसका है कि थका हुआ, चेहरे पे गर्द गुबार और बाल बिखरे हुए, मेरे हाथ फेरने से नहीं, यानी सफर की वजह से और ये कैफियत, लेकिन खुश। इमाम ने कहा, बाबुल हवाइज की हदीस है, इमाम ने कहा बहरहाल हम खुश हुए तुम्हारे इस अमल से, लेकिन यहां पे अगर सवाब लेने आए हो तो क्या तुम्हारे शहर में कोई हमारा मानने वाला बाअमल आलिम नहीं? कहा है तो मौला। कहा अगर एक आलिम बाअमल के चेहरे की जियारत कर लो तुम्हें उतना सवाब मिलेगा जितना हमारे चेहरे की जियारत का सवाब है। अब इसकी तफसीलात हैं कुछ, लेकिन मैं बता ही रहा हूं कि मराजे की जियारत हमारी कौम का एक नेकी का मुस्तकिल अमल है। तो शेख के पास भी आ गया एक आदमी जियारत के लिए, लेकिन ये अकेला नहीं आया, 10 साल के बच्चे को लाया। अब मुझे नहीं पता शेख ने बच्चे के सर पे हाथ फेरा कि नहीं फेरा, शेख जाने, बगदाद के लोग जाने, ये मां जाने। खैर वो बच्चे को लेके आया, सलाम किया, शेख के हाथों को बोसा दिया, ये भी तरीका है। और उसके बाद कहने लगा या शेख इस बच्चे को पहचाना? शेख ने देखा, कहा कि नहीं नहीं पहचाना। अच्छा वो अजीब बात कहने लगा, कहा या शेख आप पहचाने भी कैसे, आपने से कभी देखा ही नहीं, तो फिर ये कहने की क्या जरूरत थी कि या शेख पहचाना कि नहीं पहचाना। उसने कहा नहीं मैं ये बताना चाह रहा हूं, ये वही बच्चा जिसकी मां मर गई थी, ये अपनी मां के पेट में जिंदा था, मैं मसला पूछने आया, आपने कहा था इसे दफन कर दो मां को बच्चे समय, और मैं भागा भागा ऊंट दौड़ाता हुआ जा रहा था, जैसे ही गांव के करीब पहुंचा किसी ने मुझे रोका और कहा कि शेख का असली फतवा यह है कि बच्चे को मां का पेट चाक करके बाहर निकालो, मां को दफन करो, तो ये वही बच्चा। शेख ने सुना, उस जमाने में वो लकड़ी का बना हुआ एक डेस्क, बल्कि आज भी उलमा और महाराजे के सामने होता, सर दे मारा और कहने लगे कि या अपने आप से, या शेख इतने बड़े ओहदे पे आके बैठ गए कि फतवा दूंगा, और इतना तुम्हें एहसास नहीं रहा कि तुम्हारी वजह से एक मोमिन मारा जाता, यह बच्चा आज मर चुका होता अगर मां के साथ कब्र में दफन किया जाता। जरूरत क्या है तुम्हें इस मनसब पर बैठने की जब इसका हक अदा नहीं कर पा रहे। ये हमारे महाराजे बहुत ज्यादा खुद अपने नफ्स का हिसाब करते रहते हैं, मर्जियत आती है ठुकरा देते हैं, यानी तौहीन की नीयत से नहीं। इसलिए ये बहुत बड़ी जिम्मेदारी हमसे बेहतर मौजूद है। बहुत वाकयात हैं लेकिन ये मौजू नहीं था, ये मैं अपने मौजू के अंदर हूं, लेकिन आज का मौजू मर्जियत नहीं था, यह आखिरी जुमला था जो अभी आ रहा। शेख ने कहा कि नहीं, तुम जिस ओहदे पर बैठे इसके अहल नहीं, इस ओहदे के लायक नहीं हो। ऐलान कर दिया, फतवा देना बंद, आज से मैं फतवा नहीं दूंगा। लोग आ रहे हैं, दरखास्त कर रहे हैं, मन्नतें कर रहे हैं, हाथ पांव जोड़ रहे हैं। क्यों? दो दिन पहले की मजलिस, मर्जे एहसान करता है अगर आपको फतवा देकर इबादत खुदा का तरीका सिखाता है, वो बात आ चुकी है, लेकिन एहसान करता है। जिन्हें एहसास है कि बगैर मर्जे के फतवे के जो नमाज पढ़ी जाएगी ये कयामत में कबूल नहीं आए, जो इबादत की जाएगी ये कयामत में कबूल नहीं है, वो परेशान हो गए, उनके लिए जन्नत का दरवाजा बंद हो गया। चाहे आधा मजमा मुझसे इत्तेफाक ना करे, मैं देख भी रहा हूं, थोड़ी आई साइट वीक है, पीछे के लोग नजर नहीं आ रहे, सामने के तो नजर आ रहे हैं, लेकिन मसाला शरी यही है जो मैंने जल्दी जल्दी बात की। अब लोग परेशान, हमारी इबादतें। वाकयात में से एक बहुत ही छोटा, अब आप कहेंगे बात से बात कहां निकाले, नहीं, एक बहुत ही छोटी बात। एक मर्जी, उनकी सर्जरी हुई और बड़ी तकलीफ दे सर्जरी, तो अब सर्जरी जो आजकल होती है एनेस्थेसिया, उन्होंने मना कर दिया। डॉक्टर ने कहा इस हालत में नश्तर चले, खंजर चले, आपका जिस्म काटा जाए, यह दर्द और तकलीफ बर्दाश्त नहीं हो सकती। का मुझे बर्दाश्त करना, क्योंकि मेरा अपना फतवा ये कि अगर मर्जी बेहोश हो जाए तो इतनी देर के लिए उसके फतवे मुअत्तल हो जाते हैं जिसकी तकलीफ की जाए, वो बालिग हो, वो आकिल हो, वो जिंदा हो, वो होशो हवास में हो। मैं जो दो घंटे की सर्जरी में बेहोश रहूंगा तो जो मेरी तकलीफ कर रहे हैं उनकी इबादतों का क्या होगा, उनकी वजह से इसी हालत में ऑपरेशन करो। और यह हमारे जमाने का वाकया, नाम लेने का वक्त नहीं है, मौजू भी कोई और है, कभी ये मौजू बना तो ये वाकयात, ये एहसास जिम्मेदारी। तो अगर मर्जे की ये एहसास जिम्मेदारी तो तकलीफ करने वाला भी परेशान के मेरी इबादतों का क्या। या शेख, गलती तो हर एक से हो जाती है सिवाय मासूम के, आप हम पर एहसान करें, आप फतवा दीजिएगा। कथन नहीं, मेरे जो चार दिन पहले की मजलिस का एक जुमला, मेरे बदन में इतनी ताकत नहीं है कि तुम्हारे अमल का बोझ उठाऊं अपनी गलतियों की वजह से। चार दिन पहले मैंने क्या कहा था, मुझे तो हैरत होती, कितने बहादुर और ताकतवर आदमी है जो दूसरे का हक मार लेता, कयामत के दिन इतना बड़ा बोझ वह कैसे उठाएगा, कितने आराम के साथ। किसी के 1000 दिरहम खा गए, किसी के 500 दिरहम खा गए, किसी के 100 दिरहम खा गए। हमें मिलियन और बिलियन पे तो जा ही नहीं रहा हूं, वो ये मजमा मिलियन वाला को थोड़ी है, लेकिन इतना बड़ा बोझ कैसे उठा लेते। ये मर्जे कह रहा है कि मैं लोगों के अमाल का, नेकियों का बोझ नहीं उठा सकता, क्योंकि जवाब तो मुझसे खुदा मांगेगा ना, इसने ऐसी नमाज पढ़ी तुमने बताई कहां से बताई, ये तो बिल्कुल मौजू बदल रहा है, जल्दी से खत्म, मना कर दिया। 30-40 दिन गुजरे, शेख ने फतवा नहीं दिया, लेकिन अब फतवा न देने की वजह से शेख के पास वक्त ज्यादा हो गए, पहले भी रेगुलर जाते थे, अब और ज्यादा रेगुलर हो गए करबला की जियारत करने के, तो हर जुमेरात को निकलते हैं और फिर शब जुमा, जुमे का दिन, हफ्ते को सुबह वापस आते हैं। पहले कहां था इतना वक्त, जा रहे रास्ते में कोई मिल गया, बातें की, वो जो कहते हैं ना ऊंट पहाड़ तले आ जाए, शेख ने देखा इसके सामने तो मैं जाहिले मुतलक हूं, ये कौन इतना बड़ा आलिम। लेकिन उस जमाने में ऐसा होता था, मीडिया ताकतवर नहीं था, बाद बड़े बड़े उलमा गोशानशीन होते थे। यहां तक कि मैं वाकया चूंकि शेख का नहीं पढ़ रहा, मर्जियत का वाकया नहीं पढ़ रहा, इसलिए तफसीलात को छोड़ता हूं। यहां तक कि करबला में आका का रोजा नजर आने लगा, शेख سے اس آدمی نے کہا اچھا خدا حافظ. شیخ نے کہا تم کہاں, میں کہیں اور جا رہا ہوں. اس دوران یا شیخ کے پاؤں کی جوتی یا نہیں, وہ ذرا توہین کا لفظ ہے تو کوڑا گر گیا. برسوں شاید میں نے کہا تھا جانور چلانے کے لیے کوڑا اتنا ہی ضروری ہے جتنا آج کی گاڑی کے لیے بریک. شیخ اترنے لگے, اس نے کہا نہیں شیخ آپ کیوں زحمت کرتے ہیں. یہ کہہ کہ وہ جھکا زمین سے کوڑا اٹھا کے دیا اور کہا کہ یا شیخ اتنا اور بتا دو, تم نے فتویٰ دینا کیوں بند کر دیا. کہا کہ اب میں کیا تفصیل بتاؤں. ایسے وقت میں پوچھا کہ روضہ سامنے ہے راستے الگ ہیں. بس میں نے اتنی بڑی غلطی کر لی کہ روز قیامت کے خوف سے میں تو ڈر گیا. میں نے کہا نا کہ ایک درہم کا بوجھ قیامت میں نہ اٹھایا جائے, ایک مومن بچے کا قتل. اس نے مسکرا کے کہا تو یا شیخ فکر و پریشانی کیوں ہے, غلطی اگر تم کرو گے تو تمہاری غلطی کی اصلاح کرنے والے ہم موجود ہیں. تمہارا کام ہے فتویٰ دینا, ہمارا کام ہے تمہاری غلطیوں کی اصلاح کرنا. کیونکہ شیخ یہ جملہ کون کہہ سکتا, کھلا صحرا ہے کربلا کے چاروں طرف, دور دور تک کوئی نظر نہیں آ رہا, اور بغداد سے یہاں تک ساتھ چلا ہے وہ آدمی, اور دن کا وقت ہے کیونکہ شب جمعہ شروع ہونے سے پہلے کربلا پہنچنا. شیخ نے اگلے دن سے فتویٰ دینا شروع کر دیا. ایک واقعہ کوئی تھوڑی, ہمارے علماء, ہمارے مجتہدین, ہمارے مراجع, یہ شیخ مفید جن کا مرثیہ تک زمانے کے امام نے کہا. لیکن یہ آپ ایک سوال, یہ سوال میرا تین دن کے مجالس کا عنوان بننے والا تھا, اب ڈھائی دن کی مجالس, آج کی آدھی مجلس تو ہو گئی. اور وہ یہ کہ یہ اتنے بڑے رتبے پر اتنے عظیم مراجع, مجتہدین اور علماء, آخر یہ بنتے کیسے؟ بہت ہی زیادہ وقت کی کمی کی وجہ سے دباؤ میں ہوں میں اس وقت. وہ مومنہ کا خط تو اپنی جگہ ہے لیکن اس کے علاوہ بھی بہت پریشر میں, تو بہت ہی عوامی انداز میں بات کرتے ہوئے آگے بڑھوں. وہ فیکٹری کہاں لگی جہاں سے مراجع بن کے تیار ہوتی ہے؟ کہاں پہ ہے وہ فیکٹری؟ یہ کہاں پروڈیوس ہوتے ہیں؟ ان کا پروڈکشن کہاں ہوتا؟ وہ کون سی مشین ہے جو اتنے عظیم عظیم, بھائی امام معصوم کے لیے تو نعوذ باللہ ہم یہ جملہ کہی نہیں سکتے, وہ وہاں سے بن کے آتے ہیں اور قیامت اور کائنات بننے سے پہلے بنائے گئے ہیں, لیکن یہ مراجع تو ہمارے آپ کے گھرانوں میں پیدا ہوئے, یہ کون سے کوئی آسمان سے اترے ہوئے گھر میں پیدا ہوئے. بلکہ مراجع کی اکثریت تو سید بھی نہیں ہے, امتی ہے, شیخ, یہ خود یہ شیخ مفید شیخ ہے, شیخ طوسی جن کا کل واقعہ آیا شیخ ہے. تو آخر یہ لوگ اتنے عظیم بن کیسے گئے؟ فیکٹری کہاں لگی ہے مراجع بنانے کی؟ آپ کے گھروں میں. اور اس فیکٹری کا نام ہے مومنہ عورت. کوئی عورت نبی نہیں بنی, کوئی عورت امام نہیں بنی, کوئی عورت مرجع نہیں بنی, لیکن ہر نبی جو اس دنیا میں آیا تو عورت کے ذریعے آیا سوائے آدم کے. عیسیٰ بھی بغیر باپ کے پیدا ہوئے, بغیر ماں کے نہیں. ہر امام کو اللہ نے جو اس دنیا میں بھیجا ماں کے ذریعے سے, اور ہر مرجع جو اس دنیا میں ہمارے سامنے آتا, عورت مرجع نہیں بنی ہے لیکن عورت مراجع بناتی ہے. کربلا کے جہاد کا وہ حصہ ہے جس کا تعلق خواتین کے جہاد سے, لیکن یہ تو صرف میں یاد دہانی کے لیے جملہ کہا, براہ راست بات نہیں کر رہا. یہ ہماری عورت, یہ ہماری مومنہ عورت, اگر وہ صحیح معنوں میں سیرت اہل بیت پہ چل رہی, ہمارے پاس تاریخ میں ایک لمبی چوڑی فہرست ہے, اور ان اللہ یامر بالعدل والاحسان وایتاء ذی القربا, سورہ نحل کی آیت سے اس کا ربط ملے گا, لیکن اب آج نہیں کل ملے گا. یہ عورت جس کا پہلا کام تو یہ, وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنْفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا, مرد کے لیے قرآن نے کیا کہا, وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ, انسان عبادت کے لیے پیدا کیے گئے, عورت کے لیے کہا کیا کہا, لِتَسْكُنُوا إِلَيْهَا, سکون پہنچانے کے لیے پیدا کی گئی. وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً, لفظ محبت بھی نہیں آیا، لفظ مودت آیا، اور وہ گھر میں مودت کو لے کے آتی، وہ رحمہ اور رحمت کو لے کے آتی، اور ایسا رحمت کو لے کے آتی ہے کہ خود اس کا نام ہی رحمت پڑ گیا۔ حدیث پڑھنے کی ضرورت تو نہیں ہے نا کہ بیٹے نعمت ہیں، بیٹیاں رحمت ہیں، سرتا پا رحمت لے کے نہیں آتی ہے، وہ خود رحمت ہے، وہ خود رحمت ہے۔ تین بات، سکون لاتی، مودت لاتی، رحمت لاتی۔ مگر یہ سورہ نحل کی آیت کی تفسیر، جو تفسیر پہلے آ رہی ہے آیت کے الفاظ، اب مجبوراً کل آئیں۔ چار دن پہلے شہادت کی رات کی مجلس، دیکھیں یہ آخری مجلسیں ہیں، پرانی مجلسیں، یعنی پرانی سے مطلب 50 سال پرانی نہیں، اس عشرے کی پہلی 7 مجلسوں کی کئی نامکمل باتیں آج آگے بڑھی ہیں، تو مجھے ذہن میں تھا۔ لیکن 4 دن پہلے شہادت کی مجلس میں ایک روایت پڑھی تھی کہ ایک منزل وہ آتی جہاں اسلام کہتا ہے طلاق دے دو، اور بہت ڈرتے ڈرتے وہ روایت پڑھی، کیونکہ ہمارے ماحول میں کھیل بنا دیا گیا ہے طلاق کو، اور بعض لوگ اتنا زیادہ اس لفظ سے ڈرتے ہیں کہ بچی ان کی مری جا رہی ہے، لیکن پھر بھی کہتے ہیں ایک توازن ہونا چاہیے۔ لیکن یہ آج کا موضوع نہیں، آج کا موضوع عورت۔ اب آپ کو یاد ہے ایک نبی نے طلاق دلوائی، اب کوئی عام نبی نہیں ہے، اہم ترین انبیاء میں سے ایک، 1,24,000 انبیاء رسول کے بعد سب سے افضل نبی کون ہے؟ ابراہیم خلیل خدا۔ ویسے ٹوٹل تو دیکھیں تو 15 نمبر پر آئیں گے، لیکن 1,24,000 میں وہ دوسرے پیغمبر کے بعد خلیل ہیں۔ قرآن نے پیغمبر سے ایک لفظ وَتَّبِعُوا مِلَّتَ ابراہیم، اے رسول تم بھی ابراہیم کی پیروی کرو، جو سردار ہیں ابراہیم کے، اتنا عظیم نبی۔ حضرت آدم کہلاتے ہیں ابو البشر، تمام انسانوں کے باپ۔ ابراہیم کہلاتے ہیں ابو الانبیاء، تمام انبیاء کے باپ، کیونکہ اتنی کثیر تعداد نبوت ابراہیم کے گھر میں آئی۔ دو بیٹے تھے، اسماعیل اور اسحاق، اسحاق کی نسل میں بنی اسرائیل، ایک سلسلہ ہے انبیاء کا، اور اسماعیل تو خیر خود اور اسی نسل میں رسول۔ واقعہ یاد ہے، میں واقعہ نہیں پڑھ رہا ہوں، واقعہ پڑھنا ہوتا تو اس وقت نہیں پڑھتا جب مصائب کا وقت آ گیا۔ مگر خلاصہ، بعض وجوہات کی بنا پر باپ کو اپنا بیٹا، اور ابراہیم جیسا باپ خلیل خدا، اور اسماعیل جیسا بیٹا ذبیع اللہ۔ پیغمبر فخر کرتے تھے نا، انا ابن الذبیحین، اللہ کی راہ میں دو بیٹے قربانی کے لیے پیش کیے گئے، میں دونوں کا بیٹا ہوں، ایک اسماعیل میرا پردادا، ایک عبداللہ میرا باپ۔ واقعات تو مشہور ہیں۔ اسماعیل بعض مصلحتوں کے بنا پہ ان کو مکے میں رکھنا، رکھ دیے، شادی بھی ہو گئی، وہ زمزم کا پانی دیکھ کر بنی جرہم کا قبیلہ ادھر آ نکلا، اور حاجرہ سے اجازت لے کے اپنے مکان بنا لیے۔ بہت دلچسپ واقعات ہیں، کیوں اجازت دی، کیا شرطیں لگائیں، اپنی جگہ، اور پھر اسی قبیلے میں شادی کر دی حاجرہ نے اپنے بیٹے، اور حاجرہ کا انتقال ہو گیا۔ اب ہر ایک کو پتا ہے کہ حتیم میں دفن، آج جو اتنا مجمع حتیم میں ہوتا ہے کہ جان خطرے میں پڑ جاتی ہے، ڈر لگتا ہے کہ آدمی کچل نہ جائے، حاجرہ کی خبر۔ مگر موضوع حاجرہ نہیں، موضوع ابراہیم، اور وہ بھی ایسا موضوع ہے کہ بار بار آپ نے سنا۔ چنانچہ ابراہیم، حاجرہ انتقال کر گئی، اسماعیل بیوی گھر میں رہ رہے ہیں، ابراہیم سال میں ایک یا دو سال میں ایک بار آتے ہیں، وہ خود کہاں رہتے ہیں؟ فلسطین، جہاں پہ ان کا دوسرا بیٹا اسحاق اور اس کی نسل ہے۔ آئے، اسماعیل گھر میں نہیں تھے، مکے کے اندر کوئی چیز پیدا نہیں ہوتی۔ رب انی اسکنت من ذریتی بواد غیر ذی زرع، خداوندہ میں اپنے بیٹے کو وہاں چھوڑ رہا ہوں جہاں گھاس کی پتی بھی نہیں ہوتی۔ تو مکے والوں کی غذا کیا ہے؟ شکار، جاؤ شکار کرو، جو جانور آئیں ان کا گوشت رکھ کے استعمال کرو۔ اور جب شکار کے لیے نکلتے ہیں تو کبھی 15 دن، کبھی 20 دن، کبھی 1 مہینہ. آئے ابراہیم، بیٹے کے گھر میں بیٹا تھا ہی نہیں، کب آئے گا؟ کیا پتا کب آئے گا، شکار ہے، مل گیا تو ہو سکتا ہے کل آ جائے، نہیں ملا تو 1 مہینے کے بعد آئے گا. انسرٹینٹی ہے. اور ابراہیم ابھی اپنے علاقے کے نبی ہیں، چنانچہ زیادہ نہیں ٹھہر سکتے. کہا اچھا بیٹی یہ بتا کیسی زندگی گزر رہی. اب جو بہو نے شکایت کا پلندہ رکھ دیا، پہچانتی نہیں کون ہے، آئے مرد بزرگ میں تو پھنس گئی، میرے والدین نے پتہ نہیں کیا دیکھ کے میرا رشتہ کر دیا، یہاں آنے کے بعد تو مجھے سوائے فاقوں کے کچھ نہیں ملا، ہر وقت میری جان سولی پہ رہتی ہے، کھانے کو نہیں، پہننے کو نہیں، مکان دیکھ رہا. ابراہیم نے کہا اچھا خیر میں جا رہا ہوں، شوہر آئے تو اتنا کہہ دینا کہ دروازہ بدل لے. یہ کہے گا اچھا دروازہ میں نے اس لیے کہا کہ لفظ آسان، ورنہ کہا تھا چوکھٹ بدل لے، کیونکہ کوئی نہ کوئی منطقی مجمع میں بیٹھے ہوں گے. مولانا ابراہیم کے زمانے میں دروازے نہیں ہوتے تھے، چوکھٹ چوکھٹ پہ پردہ ڈالتے تھے، مجھے معلوم. خیر تو خلاصہ یہ چلے گئے. اب آئے 1.5 مہینے کے بعد اسماعیل، بیٹھے سانس وانس لی، اور جیسا طریقہ بھائی پچھلے مہینے 1.5 مہینے میں کیا واقعات پیش آئے. کہا ایک بوڑھا آدمی آیا تھا اور تو کوئی واقعہ نہیں، عجیب بوڑھا تھا، ہمارے گھر کے دروازے کو دیکھ کے کہنے لگا بدل لو. بھائی بدلو تو پورا مکان بدلو، اسے کوٹھی چاہیے ڈیفنس میں، اسے بنگلہ چاہیے، یہ خالی دروازہ دروازے میں کیا خرابی ہے. اب میں بات بہت مختصر کر رہا ہوں کیونکہ مجمع یہ واقعہ بہت سنے ہوئے. توہین نبی نہ ہو جا. کہا طلاق طلاق طلاق، نکل باہر، دروازہ بدل لو. اور طلاق 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 کہا، وہ میرا باپ تھا جو پیغام دے گیا کہ ایسی عورت کے ساتھ زندگی نہیں گزر سکتی، طلاق دے کے دوسری شادی کی. شہزادی کونین نے مولا سے کیا کہا تھا، مرد کو بغیر بیوی کے نہیں رہنا چاہیے، میں وصیت کرتی ہوں کہ میری وفات کے 3 دن کے اندر آپ دوسرا نکاح کیجئے گا. بہت اہم جملہ ہے، مولا کے لیے نہیں، ان والدین کے لیے. بچی کی عمر 30 سال ہو گئی شادی نہیں کر رہے، لڑکے کی عمر 35 سال ہو گئی شادی نہیں کر رہے. اچھا ہم نے کہا کیوں نہیں کر رہے؟ کہ مولانا رشتے نہیں آ رہے، تو آپ مل گئے تو اچھا ہے، ذرا دعا بتائیے. اچھا آپ رشتے نہیں آ رہے، جب یہ 18 سال کی تھی تب آ رہے تھے؟ ہاں تب تو آ رہے تھے، لیکن یہ ڈگری ضروری تھی اور یہ جاب ضروری تھا اور یہ کیریئر بنانا ضروری تھا. جو وقت اللہ نے موقع مہلت دی وہ تو آپ نے ضائع کر دیا. اب آ کے کہتے ہیں مولانا آپ مل گئے تو آپ دعا بتا دیجئے. بہت اہم جملہ شہزادی کا، لیکن آج کی مجلس میں وقت نہیں. دوسری شادی، پھر آئے 2 سال بعد، وہی گھر، اسماعیل گئے میں آپ کو معلوم. بہو سے پوچھا کیسی گزر رہی، اسے کیا پتا یہ کون. کہا کہ خدا کا لاکھ لاکھ شکر ہے، جتنے سجدے کروں کم، اللہ نے عزت و آبرو کے ساتھ یہ گھر عطا کیا اور گزارا ہو رہا. وہی اسماعیل ہے، وہی ان کا سورس آف انکم ہے، وہی گھر ہے. بلکہ اب 5 سال گزر گئے تو گھر اور پرانا ہو گیا ہوگا، لیکن ہر بات پہ شکر. کہا بیٹی تیرا شوہر آئے تو کہنا اپنے دروازے کی اچھی حفاظت کرے، بہت اچھا دروازہ. اسماعیل آئے 1.5 مہینے کے بعد، کیا حال چال، بیچ میں کیا کوئی واقعہ، ایک بوڑھا آدمی آیا تھا، بڑا مقدس تھا، کچھ بتایا نہیں کون، صرف یہ کہہ کر گیا کہ چوکھٹ کی حفاظت کر، تو چوکھٹ تو ہماری بالکل ٹھیک ہے، سلامت ہے. کہا مراد تو تھی، کہ ایسی بیوی تجھے ملی ہے کہ اس بیوی کی قدر کر، اس کے حق کو ادا کر اور اسے باقی رکھ اپنے پاس. اچھا میں اس سے پہلے کے بات آگے بڑھاؤں، جملہ جو مجھے کہنا، حلال چیزوں میں بدترین چیز طلاق ہونے کے باوجود انسانوں میں دوسرے بہترین ترین نبی نے طلاق دلوائی اپنی بہو، انبیاء میں دوسرا بہترین جس کا لقب ہی خلیل خدا، اور اس نے اپنے بہو کو طلاق دلوائی، بدترین عمل کیا، کیونکہ یہ بدترین عمل کبھی بہترین بن گیا تھا جب خاندان تباہ ہو رہا ہو. چوتھے امام کے گھر میں بھی ایک طلاق ہوئی، واقعات پڑھنے کی گنجائش نہیں. اللہ کا رسول ایسی مومنہ کے وجود پر شکر کا سجدہ کرتا ہے، خداوندہ تیرا شکر ہے کہ تُو نے میری امت میں ایسی عورت پیدا کی. یہ ابراہیم کا واقعہ ہو گیا، وہ تو صرف مجھے شب شہادت کی روایت پر ہونے والے اعتراض کا جواب دینا تھا. اب وقت نہیں تھا کہ میں باقاعدہ پرچہ پڑھ کے جواب دیتا، وہ ایک ماہی میرے لیے کافی ہے جس کو اپنے بچے کے بعد رات کو سونے نہیں دے رہے، وہ دوسرا پرچہ میں نے نہیں پڑھا. لیکن یہ کہ اتنی بدترین چیز اور آج کل طلاق بڑھ رہی ہے، تو وہ حدیث آپ نے پڑھی کیوں؟ وہ اس لیے پڑھی کہ ایک اسٹیج آ جاتا، اور ابھی سنیے کہ مومنہ وہ تو صرف اس کے لیے تھی، لیکن بہرحال وجہ کیا تھی؟ ایک کو طلاق دلوانے اور دوسرے کے ساتھ پورا محبت کا سلوک کرنے کی نصیحت ابراہیم نے کیوں کی؟ دو بیویوں کا فرق، کیا فرق تھا دونوں؟ میں ممبر سے ایک چیز پڑھ نہیں سکتا. 21ویں پارے کی آخری آیت اگر وقت ملے، آج شب جمعہ ہے نا، تھوڑا بہت قرآن پڑھیں جا کے اس آخری آیت کا ترجمہ، اور اگر کوئی تفسیر ہے تو تفسیر پڑھ لے، تفسیر نہیں تو آپ اس فرمان علی صاحب نے جس آیت کے اوپر جو حاشیہ لگایا. خیر 21ویں پارے کی آخری آیت، 21ویں پارے ختم. پیغمبر، ایک لفظ بھی پیغمبر نے کہا کہ آج تک اسلام میں اس سے زیادہ اچھا مہر کوئی نہیں رکھا گیا. وہ یاد کیجئے، ام سلیم عرب کی بہت ہی خوبصورت عورتوں میں سے ایک، بہت امیدوار تھے، ان میں سے ایک کافر بھی تھا جو بعد میں ابو طلحہ انصاری کہلائے. ام سلیم نے کہا میں تجھ سے شادی کروں، ایک شرط، میرے مہر میں مجھے اسلام چاہیے. اب آج کل ہے نا، لوگ کہتے ہیں کہ ہیں، میں بھی کبھی کبھی نکاح پڑھ دیتا ہوں، صحیح پڑھتا ہوں، تو کہا کہ وہ یہ مہر میں زیارت کرانا، بچی کہتی مہر میں مجھے حج کرانا، تو آج بھی ایسا رواج ہے. لیکن اس نے تو کہا مجھے اسلام چاہیے، تو کلمہ پڑھ کے مسلمان ہو جائے، یہی مہر. اور ایک ضمنی جملہ کہ بعض علاقوں میں مہریہ بہت بڑا ٹینشن مسئلہ ہوتا ہے، جو پاکستان میں جہیز ہے، تو یہ تو سمجھئے کہ بہت ہی سستا چھوٹ رہا ہے، لیکن نہیں، اسلام جیسی قیمتی چیز قبول کر لی، نکاح ہو گیا، پڑھایا بھی رسول اللہ نے، اور پھر اللہ نے اولاد بھی دے دی طلحہ، تو اس کی وجہ سے یہ کہلایا ابو طلحہ، بچہ بھی بڑا پیارا تھا، کوئی پابندی بھی نہیں تھی کہ اس کے سر پہ ہاتھ مت پھیرنا، تو بڑا پیارا تھا، راہ چلتے لوگوں کو پیارا آتا تھا، بھولا بھالا معصوم چھوٹا بچہ ہے، بہت چھوٹا. ایک مرتبہ وہ بیمار پڑا، اور جب بیمار پڑا علاج، لیکن جیسے جیسے علاج ہوا طبیعت اور بگڑتی گئی. تاریخ کا مستند و معتبر واقعہ. عجب، ام سلیم ماں کی کیا حالت ہوگی، لیکن دیکھ رہی ہیں مجھ سے زیادہ میرے شوہر کی حالت خراب ہو رہی، بچے کی طبیعت کیا بگڑ رہی ہے، یہ بھی گویا مرنے کے قریب ہو رہا. یہاں تک کہ ایک وقت آ گیا کہ ماں کو اندازہ ہو گیا کہ بچہ ایک دن بھی اب بچے گا نہیں، صبح کا وقت ہے، شام تک بھی رہ جائے تو بہت بڑی بات، لیکن اگر یہ مر گیا تو میرا شوہر بھی مر جائے. کہا کہ جاؤ رسول اللہ کے پاس، وقت دعا ہے نا، ان سے کہو دعا کریں. بات سمجھ میں آنے والی، دوائیں بیکار، ڈاکٹر بیکار، اور رسول ہیں، خود ہیں، غیبت نہیں ہے، وفات نہیں ہے، تو کہا وہاں جاؤ رسول سے دعا کروا. اب وہ گیا، بچے کا انتقال ہو گیا، مر گیا. اب ماں نے جلدی جلدی بچے کو پچھلے کمرے میں منتقل کیا، اور تھوڑا بہت گھر کی صفائی کی. اتنے دن سے گھر بہت ہی بے ترتیب تھا، خود بھی اپنا لباس وغیرہ بدلا، نہائی دھوئی، اتنے دنوں سے کھانے پینے کا ہوش نہیں تھا، کچھ کھانے اچھے پکائے. وہ گیا وہاں، رسول سے کہا دعا کی، رسول نے کہا کہ مبہم جملہ کہا کہ اچھا جاؤ اپنے گھر. وہ واپس آ گیا, واپس آیا گھر کی حالت دیکھی تو اندازہ ہو گیا کہ بیٹا ٹھیک ہو گیا ہوگا, یعنی بالکل فٹ تو نہیں لیکن حالت بہتر ہوئی ہوگی, تبھی آج صفائی ہوئی ہے, بیوی نے بھی نہا دھو کے اچھے کپڑے دھلے کپڑے پہنے, کھانے بھی پک رہے ہیں, دیٹ مینس کہ مریض کی حالت بہتر. بیوی نے دسترخوان بچھا دیا کہ بچے آرام کر رہا ہے, ڈسٹرب مت کرو, پہلے کھانا کھا لو. بیٹھ گئی یہ لوگ. ام سلیم نے کہا کہ دیکھو میں گھر میں بیٹھنے والی عورت, میں تو اتنا نہیں جاتی مسجد میں. ان کا گھر تھا قبا میں, جو اس زمانے میں بالکل ایک الگ علاقہ تھا مدینے سے, آج تو ہارٹ آف دا سٹی. اچھا تم جا رسول کے پاس اکثر جاتے رہتے ہو, ایک مسئلہ شرعی مجھے پیش آ گیا ہے, میری سمجھ میں جواب نہیں آ رہا, تم نے شاید سنا ہو, جواب دے دو. کہا پوچھو کیا مسئلہ. کہا مسئلہ یہ ہے کہ کسی نے میرے پاس ایک امانت رکھوائی اور امانت رکھوا کے ایک طویل مدت میرے پاس رہی, مجھے بہت پسند آ گئی وہ امانت, میرا دل اس سے لگ گیا, مانوس ہو گئی. آج وہ میرے پاس آیا اور کہہ رہا ہے کہ اچھا اب میری امانت واپس کرو, مجھے محبت ہو گئی ہے, میرا دل نہیں چاہ رہا کیسے واپس کروں. اب وہ کہہ رہا ہے کہ نہیں مجھے امانت چاہیے, امانت دی تھی اب مجھے کیا کرنا. ابو طلحہ انصاری کہتے ہیں یہ کیسا بچوں جیسا سوال کر لیا. اللہ کا رسول بار 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 کہتا کہ امانت, منافق کی تین پہچانیں, تین پہچان ہے, خانہ اذا طمن, جب اسے امین بناؤ گے تو وہ خیانت کرے گا. یہ جو بزنس میں آپ انویسٹ کرتے ہیں یا کسی کو قرضہ دیتے ہیں اور اتنے آرام سے لوگ آپ کے اوپر ظلم کر کے کھا جاتے ہیں. تین جو پیغمبر نے کہا, وعدہ کرے گا تو توڑے گا وعدہ, کبھی پورا نہیں کرے گا, بولے گا تو جھوٹ بولے گا, امانت رکھواؤ تو خیانت کرے گا. اشرح سجادیہ امانت کے اعتبار سے میرے حساب سے سب سے سخت روایت چوتھے امام کی. یہ جو اتنا ہمارے کمیونٹی میں لوگوں کے مال کھا جانے کا رواج, فرماتے ہیں اگر میرے بابا کا قاتل وہ تلوار میرے پاس لا کے امانت رکھوائے جس سے میرے بابا کو شہید کیا ہے تو میں تلوار بھی اس کو واپس کروں گا, کیونکہ امانت وہ واجب القتل ہونا الگ تھی, امانت واپس کرنا. اور اتنا خیال دشمنان اہل بیت بھی کرتے تھے. مسلم ابن عقیل نے دربار ابن زیاد میں عمر سعد کو امانتیں دی تھی کہ واپس کر دینا. واقعات مشہور ہے, تفصیل میں نہیں جا, لیکن میں حیران ہوتا ہوں کہ یہ اپنے صاحبان ایمان جس انداز سے ایک دوسرے کی امانتیں ہضم کر جاتے ہیں, حق مار لیتے ہیں. تو ابو طلحہ انصاری کہنے لگا ہی کوئی سوال ہے, امانت ہے جس کی ہے مانگ رہا ہے دینا. کہا لیکن مجھے بڑی محبت ہو گئی ہے. کہا جتنی بھی محبت ہو امانت اس کی ہے, مالک کو دینا. کہا کہ ہمارے پروردگار نے ایک امانت ہمارے پاس رکھوائی تھی اور ہمیں ایک بیٹا دیا تھا, آج اس کا نمائندہ یعنی ملک الموت آ گئے اور کہا کہ امانت واپس کرنا. تو اب تمہیں نے بتایا کہ امانت واپس کرو, روک ہی نہیں سکتے, ہمارا بیٹا مر گیا. ابو طلحہ نے سنا تو کہا کہ اے ام سلیم, اگر مجھے اپنے بیٹے کی موت کی خبر ملتی تو میں بھی مر جاتا, لیکن کس طرح تو نے مجھ سے کہا, بھاگ کے گئے مدینے میں. یا رسول اللہ میری بیوی کا صبر اور حوصلہ دیکھیے, اکلوتا بیٹا, اتنا پیارا بیٹا, اور وہ اس طرح سے مرا اور وہ مجھے سمجھا رہی ہے. پیغمبر نے شکر کا سجدہ انجام دیا, شکرن للہ, میرے کلمہ پڑھنے والی میں ایسی عورتیں بھی موجود. اب وہ ایک بہو تھی, شکوا شکایت, کپڑے ہی دیکھے جا رہی. میں نے ایک دفعہ اس میں ایک جملہ بڑھا دیا تھا. میرے ایک دوست تھے, ان کے گھر گیا, ان کی بیوی نے شکایت کی کہ مولانا آپ اپنے دوست کو سمجھائیے. میں نے کہا کیا سمجھاؤں, بچے کے سر پہ ہاتھ نہ پھیرے. نہیں نہیں وہ بہت پرانی بات ہے, کیا سمجھاؤں, کیا سمجھائیے, چھچڑے لگائے میں گھوم رہی ہوں, اللہ نے اس کو اتنا دیا ہے, ढंग का जोड़ा भी नहीं बनाता। मैंने कहा वाकन अगर ये है, अब ये तो वतुल आवाम का जमाना तो है नहीं कि दो जोड़े सर्दी के बनाओ, दो जोड़े गर्मी के बनाओ। समझाऊंगा मैं। मैंने समझाना शुरू किया, उन्होंने कहा ये मौला, पूरा एक कमरा उनके यहां था, 18 अलमारियां थी, गिनी मैंने, और वो सारे के सारे बेहतरीन और ब्रांडेड कपड़ों से भरी हुई थी। कहा ये कपड़े सारे, और ये कह रही है मैं चिथड़े लगाए घूम रही। पूछा उससे, उसने कहा ये तो फुला की शादी में पहन लिया, ये तो फुला के कुंडों में पहन लिया, ये तो फुला की मजलिस में पहन लिया, ये तो एक दफा पहन गई 18 अलमारियां। ये जो कंप्लेनिंग नेचर वाली बीवियां, इस घर में तो कभी मर्जी नहीं पैदा होगी। महाराजे आसमान से नहीं उतरते हैं, अहम्मा आसमान से नाजिल होते हैं। महाराजे हमारे और आपके घरानों में पैदा होते हैं, बशर्त ये कि घर की औरत सही हो। मर्द के लिए भी मसाला है, लेकिन आज चूंकि अशरफ सज्जादिया की मजालिस का उनवान बना था। और अब आप इससे अंदाजा करें, अब आप इससे अंदाजा करें, पैगंबर ने शुक्र का सजदा किया, ऐसी मां भी है जो बेटे की बीमारी में मौत पर मुतमईन नजर आती। या रसूल अल्लाह, आशूरे के दिन करबला में आपने शुक्र के कितने सजदे किए हों। करबला में तो हमें ऐसी ऐसी माएं नजर आई कि हाजिरा की कुर्बानी भी उनके सामने कुछ महसूस नहीं हो रही। एक जुमला मैं अक्सर कहता हूं, बल्कि किसी ने बताया कि शायद मरहूम आले रजा के एक मरसिए में भी यही एक शेर है, बहरहाल मुझे नहीं मालूम। जुमला मैं अक्सर कहता हूं, करबला के जिहाद में ज़ैनब व उम्मे कुलसूम का जो जिहाद भी हो मुझे हैरत नहीं, जिसकी रगों में अली का खून हो, जिसने फातिमा का शीर गिजा के तौर पे लिया हो, जिसका गोश पोश और हड्डियां रसूलुल्लाह की हो, जिसने उस घर में परवरिश पाई है जो आयत तथहीर के हिसार में है, सिवाय इस्मत और तहारत के उस घर में कोई नहीं है, हसन जैसे भाई की बहन, हुसैन जैसे भाई की बहन, वो ज़ैनब तो जो जिहाद करे, वो कुलसूम तो जो जिहाद करे समझ में आता। वाकान अली और फातिमा के नाम की लाज किसी ने रखी है तो इनकी बहुओं ने रखी है। लैला किस घर में पैदा हूं? एक उम्मती घर में। उस घर में कोई मासूम था? फरवा किस घर में पैदा हूं? एक कलमा गो आम मुसलमान के घर। रबाब किस घर में पैदा हुई? लेकिन खुद अपने सीने पे हाथ रख के बताइए कि अगर हमारा अकीदा हमें रोकता नहीं कि भाई ज़ैनब व कुलसूम इस्मत सुगरा की मालिक है, तो हमें तो ज़ैनब व कुलसूम और लैला और रबाब के जिहाद में कोई फर्क नजर ना आता। वो हमारा अकीदा हमें रोकता, लेकिन देखना है तो आके देखो कि कुरान के आयत में जो औरत की सबसे अहम पहली खसूसियत ये कह के बताई गई है कि हमने औरत को पैदा इसलिए किया कि वो सुकून पहुंचाए। अहले बैत कौन है? कौन है अहले बैत? सारी कायनात के लिए सुकून है। नामे अहले बैत, बड़ी से बड़ी मुसीबत आपके घर में हो, बड़ी से बड़ी परेशानी आपके घर में हो, या अली कहते हैं दिल को एक सुकून मिलता, या हुसैन कहते हैं दिल को एक सुकून मिलता, या अब्बास कहते हैं दिल को एक सुकून मिलता। कायनात के लिए सुकून है अहले बैत, और रबाब अहले बैत के लिए सुकून। ये मेरा जुमला तो नहीं है ना? आका हुसैन फरमाते हैं जिस घर में रबाब और सकीना ना हो वहां पे मेरा दिल नहीं लगता। ऐसा सुकून हुसैन जैसे को पहुंचाया। अच्छा, कुरान ने आका हुसैन के लिए एक ऐसा लफ्ज इस्तेमाल किया कि उसको इस हदीस से मिलाइएगा, या अय्यतुहन नफ्सुल मुतमइन्ना, اطمینان کی عظیم ترین منزل پہ حسین، مگر رباب حسین کے لیے سکون لے کے آ رہے ہیں. اور یہ بھی دیکھیے کہ بعض باتیں ہیں جو اس بچے پہ اچھی لگتی آپ پہ اچھی نہیں لگے، بعض باتیں آپ پہ اچھی لگتی ممبر پہ جانے والے ہم جیسے طالب علموں یا بڑے علماء پہ اچھی نہیں لگے. 60 سال کا ایک بزرگ اور حسین جیسا معصوم، یہ ایک جملہ تاریخ میں ہے کہ ائمہ طاہرین میں بھی زہد کے اعتبار سے تقوی کا لفظ تو مناسب نہیں، حسین ایک مثال تھے. اور ایسا آدمی مجمع عام میں یہ کہے کہ میری بیوی رباب میرے لیے سکون لے کے آتی. ایک مثال پیش کی کہ ہماری بچیوں کو کیسا بننا، ہماری عورتوں کو کیسا بننا، لیکن ہمیں بھی پھر ایسا بننا ہے کہ قدر کریں، جیسے آقا حسین نے مجمع کے سامنے یہ کہا. اور رباب میدان کربلا کی ایک عجیب مجاہدہ، جیسا ایک جملہ میں نے ابھی کہا کہ یا رسول اللہ آپ نے ام سلیم کے صبر پر ایک شکر کا سجدہ کیا، کربلا کے میدان میں آئیے، مرضی خدا پہ راضی رہنے والی اتنی مثالیں آپ کو خیموں میں مل جائیں گی. خیمہ گاہ کی زیارت آج ہر مومن و مومنہ ضرور کرتا. یہ خیمہ گاہ جتنا باقی بچا ہوا حصہ یہ سیدانیوں کے خیمے، اصحاب کے خیمے تو سب ٹوٹ چکے ہیں، سیدانیوں شب عاشور ان خیموں کا ذرا جائزہ تو لیجئے. ہر خیمے میں ہر بیوی اتنی خوشی سے اپنے لال کو کل جان دینے کے لیے تیار کر رہی ہے. شب عاشور کسی خیمے میں کسی بیوی نے ہاتھ پھیلا کے اللہ سے یہ دعا نہ کی، اے اللہ مجھے موت آ جائے میرا بیٹا سلامت رہے، جو ہر ماں کی دعا ہوتی ہے سوائے کربلا کی شب عاشور. ہر بیوی کی ایک ہی دعا، خدا بندہ کل میرا لال ایسی قربانی دے کہ قیامت میں میں شہزادی فاطمہ کے سامنے سرخرو ہو کے جاؤں. حسین، میرا مظلوم آقا حسین، شب عاشور مغرب کی نماز کے فوراً بعد مردوں کا امتحان لیا چراغ گل کر کے، اور آدھی رات کے بعد حسین نے کربلا کی خواتین کا امتحان لیا. باقاعدہ اس طرح تو نہیں، خیموں کا جائزہ لینا شروع کیا. مردوں کا امتحان، چراغ گل چراغ روشن، ہر ایک کو اپنے خیمے میں بھیجا، خود عبادت شروع کی. آدھی رات کے بعد مصلی سے اٹھے، اور آج جو خیمہ گاہ ہے نا، اس میں جس جس بیوی کا خیمہ، ہر بیوی کے خیمے کو باہر سے دیکھتے ہوئے چل رہے ہیں. ہر خیمے میں کل کی تیاری، سب سے کونے میں جو خیمہ ہے ام فروا کا، میں خیمہ گاہ کا نقشہ سب سے کونے میں، وہاں گئے تو دیکھا کہ فروا قاسم کو تیار بھی کر رہی ہے اور بار بار ایک بات کہہ رہی ہے، قاسم بیٹا تو بیٹا تو حسن کا ہے، لیکن میں نے تجھے دودھ پلایا ہے تو ایسا نہ ہو کل میدان میں تیرے قدم پیچھے ہٹ جائے تو لوگ کہیں یہ فروا کے دودھ کی خرابی ہے. بہت بے چین تھی ام فروا، بلکہ آخر میں تو فجر کے قریب برداشت بھی نہ کر سکی، قاسم کو بھجوایا حسین کے پاس. لیکن ابھی حسین نے، لیلہ اپنے خیمے میں زمین پہ بیٹھی، اکبر کا سر گود میں لیا، ہاتھ میں موم بتی یا شمع ہے، شبیہ رسول کو دیکھتی جاتی، بیٹا کل ایسا جہاد کرنا. ہر خیمے میں منظر، زینب کبرا جن کا خیمہ حسین کے خیمے سے دیوار ملا، وہاں پہ دیکھا دونوں بچوں کو، آن کو سامنے بٹھایا، محمد کو سامنے بٹھایا، ایک کے سر پہ ان کے دادا جعفر طیار کا امامہ پہنایا، ایک کے سر پہ ان کے نانا حیدر کرار کا امامہ رکھا، اور ایک ہی جملہ کہہ رہی، بیٹا جعفر طیار کے پوتے ہو، حیدر کرار کے نواسے ہو، جب کل فرات پہ قبضہ کرنا خبردار اصغر سے پہلے پانی نہیں پینا. ہر خیمے میں یہی منظر سوائے ایک خیمے، صرف ایک خیمہ ایسا जहां से अजीब अंदाज से रोने की आवाज आ रही है। हुसैन आगे बढ़े, ये खेमा किसका? ये रबाब का खेमा। क्या देखा? असगर के गहवारे पे सर रखे हुए रबाब रो रही। हुसैन आगे बढ़े, रबाब खैरियत है? असगर ठीक है, प्यास से मर गया? घबरा के कहा, मौला मैं तो अपनी बदकिस्मती पे रो रही। क्या बदकिस्मती? कहा, मौला जब मेरी शादी हुई और मैं आपके घर में आई तो मैंने अपने आप को कायनात की सबसे खुशकिस्मत औरत समझा। क्यों? मैं फातिमा की बहू बनी, फातिमा की बहू बनी हूं। मेरा आका जवाना ने जन्नत का सरदार, फिर अल्लाह ने औलाद भी दे दी। औलाद ना हो तो औरत जरा परेशान, और औलाद भी मुकम्मल दी। एक बेटी सकीना, एक बेटा असगर। भाई मां को क्या चाहिए? बेटा, बेटी, शौहर ऐसा। लेकिन मौला आज जब मैं तमाम खेमों का मंजर देखती हूं, अपने आप को बदकिस्मत महसूस करती हूं। कल जिहाद होगा, हर बीवी अपनी कुर्बानी पेश करेगी। ये कितना सुरखरू होके शहजादी के सामने जाएंगी? अब मैं बड़ी लड़की है जो चलने के काबिल है, सकीना, और लड़कियां मैदान में जाती नहीं, वो जिहाद कर नहीं पाएगी। और जो मैदान में जाते हैं लड़के, वो इतना छोटा है, इतना छोटा है कि घुटनों के बल चला के भी नहीं ले जा सकते। औलादें दो हैं मगर दोनों जिहाद कर नहीं सकती। अब मुझे नहीं मालूम आका ने क्या जवाब दिया। भाई मैं होता तो आप सबकी तरफ से हाथ जोड़ के खड़ा हो जाता। शहजादी, आप समझ रही हैं कि आपकी औलाद जिहाद नहीं कर सकती? अरे कल तो असगर ऐसा जिहाद करेगा कि दुनिया अब्बास के जिहाद को भूल जाए। है करबला का कोई मुजाहिद जिसने यजीदियों को रुला दिया, जिसने फौज यजीद में बगावत और इंकलाब पैदा कर दिया? ये जिहाद तो अब्बास ने ना किया जो असगर ने किया। और आपकी बेटी सकीना तमाचे खाते हुए, कोड़े खाते हुए, जिंदान शाम में रोते हुए वो जिहाद करेगी कि नाम यजीद दाखिले दुश्नाम हो जाए। रबाब, मेरी औलाद जिहाद नहीं कर सकती ये समझ रही है, मगर शहजादी के मसाइब, शहजादी सकीना के मसाइब कल पढ़ूंगा। आज सिर्फ इतना जुमला, 11 मुहर्रम की तारीख आ गई, यह आशूरे के बाद की मजलिस है। मुझे इसका ख्याल, अहले बैत का लुटा हुआ काफिला मैदान करबला से गुजारा गया, हर बीवी की निगाह अपने वारिस के लाशे पर पड़ी, चलते ऊंट से अपने आप को गिरा दिया। फरवा कासिम के लाशे पे गई, लैला अकबर के लाशे पे गई, कुलसूम मेरा भैया मेरा भाई अब्बास कहती भी फरात की जानिब चली, और रबाब हुसैन के लाशे पे आ गई। पहले तो हुसैनी लाशे का तवाफ किया, पूरे लाशे का एक तवाफ किया, और तवाफ करने के बाद कहा कि आका, मौला, ऐ मेरे वाली, ऐ मेरे वारिस, ऐ मेरे सरपरस्त, आज आपकी कनीज आपके लाशे को तपती रेती पर देख रही है, जलते सूरज के नीचे देख रही है। अगर मेरे सर पे चादर होती तो उतार के आपके लाशे पे डाल देती, लेकिन आका आपकी कनीज रबाब इस वक्त कुछ और ना कर सके तो एक वादा करती, आज के बाद मरते दम तक साय के नीचे ना बैठूंगी, फर्श बिछा के ना बैठूंगी। 11 मुहर्रम का काफिला चला, जिंदाने शाम तो वैसे ही खुला था, न छत थी न फर्श था। मदीने आ गए ये लोग, हर सैदानी हर बीबी अपने अपने घर चली गई, रबाब मकान के सहन में जाके बैठ गई, पूरा दिन जलते सूरज के नीचे बैठती, सर्दियों की ठंडी तरीन रातों में बगैर फर्श बिछाए बैठती। एक दिन मदीने में बारिश हुई, और बड़ी तेज बारिश, मूसलाधार बारिश। जैनब की निगाह पड़ी, जैनब कमरे में, मेरी रबाब सहन में बैठी हुई भीग रही। زینب کو پتا ہے میرا بھیا رباب سے کتنی محبت کرتا، تڑپ کے کہا رباب آج تو کمرے میں آ جاؤ۔ رباب نے ایک بار روتے روتے سر اٹھایا، ہاتھ جوڑے، شہزادی آج کیا بات ہے؟ کہا دیکھتی نہیں کتنی تیز بارش ہے، کتنے سال گزر گئے ہوں گے، لگتا ہے کہ منظر رباب کی آنکھوں کے سامنے ہے۔ کہا شہزادی بہت تیز بارش ہے مگر پانی کے قطروں کی بارش ہے، میں نے تو اپنی آنکھوں سے اپنے والی اور وارث کے اوپر تیروں کی بارش دیکھی ہے، تیروں کی بارش۔ زینب سمجھ گئی سجاد کے علاوہ رباب کو کوئی نہیں لا سکتا، سجاد کے کمرے میں گئی، سجاد تیری ماں بھیگ رہی ہے لے کر آ۔ سجاد گئے رباب کے قریب کھڑے ہوئے، اما رباب اٹھیے اٹھیے اور میرے ساتھ کمرے میں چلے۔ دیکھیں یہ ہے شریعت کی اہمیت۔ روتے روتے رباب نے سر اٹھایا، کہا بیٹا سجاد صرف ایک سوال کا جواب دے دے، آج بیٹا ماں سے بات کر رہا ہے یا امام کی حیثیت سے حکم دے رہا؟ مولا سجاد کا امتحان کتنا بڑا ہے، اگر کہہ دے کہ بیٹا بات کر رہا ہے رباب نہیں اٹھیں گے، کس دل سے کہا ہوگا اماں آج بیٹا بات نہیں کر رہا، آج امام آپ کو حکم دے رہا۔ رباب نے کہا مجھے کوئی اعتراض نہیں، مگر اٹھتے اٹھتے آسمان کو دیکھا، خداوندا کربلا میں ایک امام سے وعدہ کیا تھا چھت کے نیچے نہ جاؤں گی، مدینے میں ایک امام حکم دے رہا، حکم امام کی مخالفت نہیں کر سکتی، اب میرا وعدہ بچانا تیرے ہاتھ میں۔ اور زینب نے دیکھا اٹھتے اٹھتے رباب لڑکھڑا کے گرنے لگی، گھبرا کے پوچھا سجاد بیٹا میری رباب کو کیا ہوا ہے؟ میرے مظلوم آقا سجاد نے دونوں ہاتھوں سے ماں رباب کو تھاما، پلٹ کے کہا حبی اماں انا للہ و انا الیہ راجعون، ہائے میری ماں مجھے چھوڑ کے بابا کے پاس۔ الا ولعنت اللہ علی اعدائہم اجمعین۔ آپ کا یہ گریہ مناسب ترین موقع، آج کی رات شب جمعہ میں تمام مرحوم مومنین و مومنات، مجلس میں آنے والے ان مومنین اور مومنات کے خاندان کے مرحومین، مگر خاص اس امام بارگاہ علی رضا، جس دن سے صفِ عزہ بچھی ہے آج تک صفِ عزہ کی خدمت کرنے والے، صفِ عزہ بچھانے میں تعاون کرنے والے، صفِ عزہ کے حوالے سے تبرک کا اہتمام کرنے والے، مجالس میں کسی بھی طرح حصہ لینے والے، مجالس پڑھنے والے، نوحہ خان، قصیدہ خان، والنٹیئرز اور انتظامیہ کے خاندان کے تمام مرحومین اور تمام شہداء دین و ایمان، ان سب کے لیے ایک مرتبہ خصوصی سورہ فاتحہ۔ بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الرحمن الرحیم، ایاک نعبد و ایاک نستعین، اہدنا الصراط صراط الذین انعمت علیہم غیر المغضوب علیہم۔ خداوندہ رباب کے اس وفا اور امام سے کیے ہوئے وعدے کا واسطہ ہم میں سے ہر ایک کو امام آل محمد آقا حسین کربلا والوں کا ایسا ہی وفادار وعدہ پورا کرنے والا، فیا لیتنی کنتو ماکم، وعدہ ہم کرتے ہیں، اور ایسا ہی جانثار قرار دے۔ رباب کے ان مصائب کا واسطہ، سجاد کے ان مصائب کا واسطہ، جو لوگ آج کی مجلس میں موجود ہیں خاص طور پر ان کو، دنیا بھر کے صاحبان ایمان کو، آج کی مجلس اسپانسر کرنے والوں کو، ان سب کو، ان کے گھروں کو، ان کے گھر والوں کو، ان کی اولادوں کو، ان کے رزق کے ذرائع کو اور آفت و پریشانی سے محفوظ فرما۔ خداوندہ حاضرین و بانیان مجلس سمیت تمام مومنین اور مومنات کی حاجتیں پوری فرما، اور ان مظالم کے انتقام کے لیے امام زمانہ کے ظہور میں تعجیل فرما۔ ماتم حسین۔